नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
पार्टी एकता बारे शंका गर्नुपर्ने ठाउँ नरहेको एमाले र माओवादीको निष्कर्ष। प्रदेश सरकार गठन र राष्ट्रिय सभाको भागबण्डा मिलाउन समिति गठन।
अदालतको मानहानि प्रधान न्यायाधीश स्वयंले नै गरिरहेको डाक्टर गोविन्द केसीको आरोप। बयान आज सकियो, भोलिदेखि सुनवाई हुने।
तराईमा राहत र न्यानो लुगा वितरण गर्न सरकारलाई 1 अर्ब बढ़ीको अख्तियारी। जाजरकोटको जुनी चाँदेमा भाइरलका कारण थप एकजनाको ज्यान गयो।
सैन्य वार्ता मार्फत सीमा विवाद समाधान गर्न दुवै कोरिया सहमत, तर आणविक गतिविधि रोक्न उत्तर कोरियाले मानेन।
र नेत्रहीन क्रिकेटको विश्वकपमा नेपाल पाकिस्तानसँग 9 विकेटले पराजित। रूपन्देही 11 खप्तड गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले पार्टी एकताका बारे छलफल गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा झण्डै 4 घण्टा भएको छलफलमा पार्टी एकताका बारेमा गम्भीरतापूर्वक छलफल भएको नेताहरूले बताएका छन्। बैठकपछि एमालेका नेता वामदेव गौतमले एकताका बारे छलफल भएको र एकताबारे नकारात्मक सोच्नु पर्ने कारण नभएको निष्कर्षमा दुवै दल पुगेको जानकारी दिनुभयो। उपचारका लागि भोलि बैंकक जाने एमाले अध्यक्ष केपी शर्मा ओली 1 हप्तापछि नेपाल फर्किएपछि थप छलफल अघि बढ़ाउने सहमति पनि बैठकमा भएको छ। आजको बैठकमा पार्टी एकताका लागि वैचारिक विषयमा एकरूपता र सांगठनिक एकताको गृह कार्य गर्न कार्यदल गठन गर्ने भनिए पनि कार्यदल गठन नगरिएको नेताहरूले जानकारी दिएका छन्। तर बैठकले राष्ट्रिय सभा गठन, प्रतिनिधि सभाको पूर्णता, प्रदेश सभा र प्रदेश सरकार गठन लगायतका विषयको भागभण्डा मिलाउन एमाले नेता सुभाष चन्द्र नेम्बाङको नेतृत्वमा अर्को कार्यदल भने गठन गरेको छ। कार्यदलमा एमालेका नेम्बाङ सहित सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादीका वर्षमान पुन र रामबहादुर थापा सदस्य रहेको एमाले नेता गौतमले जानकारी दिनुभयो। एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली सहित नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरू नारायण काजी श्रेष्ठ र रामबहादुर थापा सदस्य हुनुहुन्छ।
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसीको सुनवाई भोलि मात्र हुने भएको छ। आज बयान लिँदा समय अपुग भएकाले सुनवाई भोलिदेखि मात्र हुने सर्वोच्च प्रशासनले जनाएको छ। भोलि न्यायाधीश ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासमा सुनवाई हुनेछ। बयान सकिएपछि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको छ। सर्वोच्चले केसीको स्वास्थ्यको ख्याल गर्न आदेश दिएपछि उहाँलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। आज बिहान 9:15 अदालतमा पुर्याइएका डाक्टर केसीसँग लिखित बयान थियो। बयानमा डाक्टर केसीले आफूले नभई प्रधान न्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको जिकिर गर्नुभएको छ। प्रधान न्यायाधीश पराजुली समेतको इजलासले गरेका धेरै फैसला शंकास्पद भएकाले आफूले त्यसबारे प्रश्न उठाएको केसीले बयानमा उल्लेख गर्नुभएको छ। चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमको डीनमा डाक्टर शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डाक्टर केसीले प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा र ले गरेका फैसलाको छानबिनको माग गर्दै हिजो अनसन शुरू गर्नुभएको थियो। त्यसको केही घण्टामै सर्वोच्चको आदेशमा प्रहरीले उहाँलाई त्रिवी शिक्षण अस्पतालबाट पक्राउ गरी हिरासतमा राखेको थियो।
डाक्टर गोविन्द केसीलाई पक्राउ गरिएको प्रति चौतर्फी आलोचना र विरोध भइरहेको छ। पक्राउको विरोधमा उहाँका समर्थक र नागरिक समाजले आज बिहान काठमाडौँ, पोखरा लगायतका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। डाक्टर केसीको पक्राउको विरोध र उहाँले उठाएका मागप्रति ऐक्यबद्धता जनाउन समर्थकले काठमाडौँको माइती घरमा मण्डलामा प्रदर्शन गरेका थिए। यसै गरी डाक्टर गोविन्द केसीको समर्थनमा पोखरा, नेपालगंज लगायतका ठाउँमा पनि प्रदर्शन गरिएको हो। यस्तै नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीले डाक्टर केसीलाई पक्राउ गरिएकोमा विरोध जनाएका छन्। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ प्रकाश, एमाले नेता प्रदीप गेवाली, कांग्रेस नेता गगन थापा, विश्वप्रकाश शर्मा लगायतले डाक्टर केसीको पक्राउको विरोध गर्दै उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई आज बिहान प्रहरी कार्यालय पुगेरै डाक्टर केसीलाई भेट्नु भएको थियो भने कांग्रेस नेता गगन थापाले माइतीगर मण्डलामा भएको विरोध सभालाई सम्बोधन गर्नुभएको थियो। विरोध सभामा नेता थापाले डाक्टर केसीले उठाएका मागको गम्भीरतापूर्वक छानबिन गर्न माग गर्नुभएको छ।
डाक्टर गोविन्द केसीले यसअघि 13 पटकसम्म अनसन बसी चिकित्सा, शिक्षा र स्वास्थ्य सेवालाई मुख्य मुद्दा बनाउनुहुन्थ्यो, तर यसपटक भने डाक्टर केसीले अदालतमा हुने भ्रष्टाचारको बारेमा खुलेरै बोल्नुभयो र अवहेलना मुद्दामा पक्राउ पनि पर्नुभयो। अदालतको विषयमा डाक्टर केसीले दिएको अभिव्यक्ति र अदालतले उहाँमाथि गरेको तत्कालैको कार्यवाहीले भने झनै तरंग ल्याएको छ। अर्जुन पोखरेलको रिपोर्ट।
अहिले हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरूसित मिलोबद्ध गरेर तिनीहरूको समर्थन गर्ने तथा इमान्दारहरूलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ। त्यसैले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधान न्यायाधीश गोपाल पराजुली विरूद्ध लड्नुको अब विकल्प छैन।
मेडिकल क्षेत्रको व्यथिति विरूद्ध सतीसाल जस्तै उभिँदै आएका डाक्टर गोविन्द केसीलाई पक्राउ गर्न आदेश आए लगत्तै सामाजिक सञ्जालमा विरोध शुरू भइसकेको थियो। धेरैले इमान र निष्ठाका पर्याय मानेका डाक्टर केसीलाई राज्यको मोस्ट वान्टेडको सूचीमा रहेको अपराधीलाई झैं राति पक्राउ गरेर जब हिरासतमा राखियो उहाँका समर्थक अदालत र अदालतको असहिष्णु चरित्र विरूद्ध अरिङ्गाल झैं खनिसकेका थिए। केसीले धेरैको मनमा लागेको तर फ्याट्टै मुख खोल्न नसकेको विषय अर्थात् अदालतमा हुने अनियमितता र त्यसभित्रको चलखेलबारे आवाज उठाएको उनीहरूको जिकिर थियो। हिजो अनसन शुरू गर्दा डाक्टर केसीले प्रयोग गरेको भाषामा धेरैको आपत्ति रहे पनि मेडिकल शिक्षाका विषयमा अदालतले गरेका मन लाग्ने निर्णयको सूची र त्यसको विरोध गर्नु आवश्यक भएको उनीहरू दावी गर्छन्। डाक्टर केसीको समर्थनमा बिहानै काठमाडौँको माइतीघर मण्डलामा भेला भएका सयौं मध्येका एक कमल अधिकारी,
यसको विरुद्धमा बोलेको होइन, जनताको पक्षमा बोले हो। जनताको पक्षमा बोल्दाखेरि अदालतको मान हानि हुन्छ भने अदालतको मान हानि हो कि त्यहाँ हुने न्यायाधीशको मान हानि हो? न्यायाधीश एउटा व्यक्ति हो, अदालत सम्मानित न्यायालय होइन। एउटा न्यायाधीशको विरुद्धमा बोल्न जसले पनि पाउनुपर्छ र त्यही कुरा डाक्टर केसीले बोल्नुभयो र उहाँलाई गिरफ्तार गरे।
प्रधान न्यायाधीश गोपाल पराजुली सहितको इजलासले पदावधि सकिन चार दिन बाँकी रहेका डाक्टर शशि शर्मालाई आईओएममा पुनर्वहाली गर्न आदेश दिनुको नियत बारे धेरैले प्रश्न उठाइरहेका बेला डाक्टर केसीले त्यसैलाई आफ्नो अनसनको तत्कालीन कारण मान्नुभएको छ। यसअघि नोबेल, युनिभर्सल र जानकी मेडिकल कलेज तथा पिपुल्स डेन्टल कलेजलाई सम्बन्धन दिने सर्वोच्चका फैसला विवादास्पद भए। पछिल्लो समय करै नतिरिकन एनसेलले नाफा लैजान पाउने फैसला होस् वा कर फर्स्यौट आयोगका पदाधिकारीलाई दिएको उन्मुक्तिको फैसला, अदालतप्रति नागरिकको भरोसा थप डगमगाएको धेरैको बुझाइ छ। वर्षौंसम्म रोकिएका मुद्दामा चासो छैन तर केहीमा अस्वाभाविक चासो रहेकोमा नागरिकको चासो छ। यस्तै अदालतले आदेश दिँदा पनि केही व्यक्ति वर्षौंसम्म पक्राउ परेनन् तर डाक्टर केसीलाई 2 घण्टा नबित्दै पक्राउ गरिनु गलत भएको बताउनुहुन्छ डाक्टर केसीका समर्थक रेशमराज रेग्मी।
होइन, अदालतले कानूनका नजिरहरू मात्रै हेर्ने कि न्याय पनि हेर्ने भन्ने कुरा महत्वपूर्ण कुरा हो। वर्षौंदेखि विभिन्न अपराधमा मुछिएका मान्छेहरू चाहिँ वर्षौंदेखि नसमातिने एकजना डाक्टर जसले 3 करोड नेपालीका पक्षमा बोलिरहेको छ उसले चाहिँ रातारात अपराधीलाई यसरी समात्ने जुन प्रवृत्ति देखायो सरकारले त्यसका विरुद्धमा एक विरोध हुन आएको।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, कामा के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले न
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
खुशी सबको लागि
खुशी जसले पूरा गर्छ सबको सपना सौभाग्य हाम्रो यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा
ठुक्क छौं। हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछौ खुशी, a product of Himalayan Bank Limited.
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा यतिन्जेल हामीले पार्टी एकताबारे शंका गर्नुपर्ने ठाउँ नरहेको एमाले र माओवादीको निष्कर्ष, अदालतको मानहानि प्रधान न्यायाधीश स्वयंले गरिरहेको डाक्टर गोविन्द केसीको आरोप, उहाँको पक्राउप्रति चौतर्फी विरोध लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, जाजरकोटको जुनी चाँदे गाउँपालिकामा भाइरलका कारण थप एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जुनी चाँदे गाउँपालिका 3 का 58 वर्षीय लालबहादुर भण्डारी रहेको जिल्ला स्वास्थ्य कार्यालयका कृष्ण बहादुर खत्रीले जानकारी दिनुभयो। 3 दिनदेखि बिरामी रहेका भण्डारीको आज बिहान ज्यान गएको हो। यो सँगै जुनी चाँदे गाउँपालिकामा भाइरलबाट ज्यान गुमाउनेको संख्या 12 पुगेको छ।
यस्तै चिसोका कारण सप्तरी र सिराहामा थप 2 जनाको ज्यान गएको छ। सिराहाको सप्तकोशी नगरपालिका 1 का 62 वर्षका अर्जुन पोखरेलको चिसोले कठाङ्ग्रिएर ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिनुभयो। सप्तरीमा चिसोका कारण ज्यान गुमाउनेको संख्या 19 पुगेको स्थानीय बासिन्दाले बताए पनि प्रहरीले अहिलेसम्म 7 जनाको मात्रै चिसोका कारण ज्यान गएको पुष्टि गरेको छ। यस्तै चिसोले कठाङ्ग्रिएर आज सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका 6 सीतापुरका 41 वर्षकी माको देवी पासवानको आफ्नै घरमा ज्यान गएको छ। हिजो बेलुकी सिराहाको गोलबजार नगरपालिका 8 चोहरवामा रहेको मामा घर पुगेकी 5 वर्षकी काजल कुमारी मण्डलको पनि चिसोका कारण ज्यान गएको थियो। यो सँगै सिराहामा चिसोका कारण ज्यान गुमाउनेको संख्या 5 पुगेको छ। यसैबीच चिसो भएपछि आगो ताप्ने क्रममा सप्तरीको कृष्णा सवरण गाउँपालिका 2 की 35 वर्षकी सन्जु मेहता जलेर घाइते भएको प्रहरीले जनाएको छ।
यसैबीच राष्ट्रिय पुननिर्माण प्राधिकरणले तराईका बाढ़ी प्रभावितलाई घर मरमतका साथै तत्काल न्यानो लुगा वितरण गर्न गृह मन्त्रालयलाई 1,04,06,50,000 रूपियाँको अख्तियारी दिएको छ। बाढ़ीले पूर्ण रूपमा घर क्षति भएका 41,626 घर परिवारलाई प्रति परिवार घर मरमत गर्न 15,000 र न्यानो कपड़ा खरिदका लागि 10,000 रूपियाँ वितरण गर्ने गरी प्राधिकरणले गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूषालले जानकारी दिनुभयो। प्राधिकरणको बाढ़ी पुननिर्माण तथा पुनर्स्थापना आयोजना प्रमुख डाक्टर सुमन कर्णले बाढ़ीले क्षति पुगेका घर मरमत गर्न र न्यानो लुगा खरिदका लागि भोलिदेखि नै जिल्ला विपद व्यवस्थापन समिति मार्फत रकम वितरणको प्रक्रिया थालिने बताउनुभयो।
नेपालगंज नाका भएर भारतको दिल्ली हुँदै खाड़ीका देश लैजाँदै गरिएका 6 जना महिलाको आज उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा र माइती नेपाल नेपालगंजको टोलीले नेपालगंजको जमुनाहा नाकाबाट उनीहरूलाई उद्धार गरेको हो। बारा, सिन्धुपाल्चोक, सर्लाही, धादिङ लगायत जिल्लाका महिलालाई वैदेशिक रोजगारीका लागि कुवेत र दुबई पठाइदिने भन्दै काठमाडौँबाट नेपालगंज हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा उद्धार गरिएको माइती नेपालले जनाएको छ। प्रहरीले महिला बेचबिखनमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक हेलम्बुका सूर्य तामाङलाई पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिनुभयो। यसैबीच लामा पढाउन भन्दै भारत लैजान लागिएका 20 जना बालकको जुम्ला प्रहरीले उद्धार गरेको छ। पातारासी गाउँपालिकाका 20 जना बालकलाई प्रहरीले जुम्लाको कुडारी प्रहरी चौकीबाट उद्धार गरेको प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो। भारतमा लामा पढाउन भनी स्थानीय बासिन्दाले स्थानीय दुईजनाले कर्णाली राजमार्ग हुँदै उनीहरूलाई भारततर्फ लैजाँदै गरेका थिए। उद्धार गरिएका बालकलाई महिला तथा बालबालिका सेवा केन्द्र जुम्लामा राखिएको छ। बालकलाई भारत लैजान लागेका 2 जनालाई पक्राउ गरिएको तर उनीहरूको नाम सार्वजनिक नगरिने प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो।
कांग्रेस नेता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको प्रवक्ता नियुक्त हुनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई प्रवक्ता नियुक्त गर्नुभएको सभापति देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।
नेपाल र भारत बीचका सन्धि पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहका सदस्यहरूले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्। प्रबुद्ध समूहको छैठौं बैठक पर्सी काठमाडौँमा शुरू हुन लागेको अवस्थामा प्रबुद्ध समूहले उठाउने विभिन्न विषयका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको हो। भेटमा प्रधानमन्त्री देउवाले सन्धि पुनरावलोकनका लागि राजनैतिक रूपमा गर्नुपर्ने तयारी गर्न आफू तयार रहेको बताएको प्रबुद्ध समूहका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। समूहले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि यो विषयमा छलफल गरेको थियो।
राष्ट्रिय सभाको चुनावका लागि अहिलेसम्म 10 राजनैतिक दलले दल दर्ता गरेका छन्। माघ 24 गते हुने चुनावका लागि अहिलेसम्म 10 राजनैतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनैतिक दल सम्बद्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल सिन्हाले जानकारी गराउनुभयो। आयोगले पुस 28 गतेसम्म दल दर्ताको समय दिएको छ। राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट 8 जनाका दलले 56 जना निर्वाचित हुनेछन्।
नेपालमा उत्पादन हुने हस्तकलाको निर्यात वर्षेनी बढ्दै गएको छ। गएको आर्थिक वर्षमा हस्तकलाको निर्यात 17% बढेको छ भने आन्तरिक उत्पादन तथा खपत पनि बढेको हस्तकला उत्पादकहरूले बताएका छन्। हस्तकलाको आर्थिक सम्भावना राम्रो रहे पनि यो विभिन्न समस्याले गाँजिएको क्षेत्र हो। पीति लोपचनको रिपोर्ट।
अरूबाट अर्डर लिन्छौँ अनि त्यसपछि हाम्रो महिलाहरूले बुन्नुहुन्छ, त्यस बापत 70 दिन्छौँ, उहाँहरू पनि सेटिस्फाई, हामी पनि सेटिस्फाई, त्यस्तो छ कुरा चाहिँ।
काठमाडौँकी अनिसा भण्डारी हातले बुनेका उनीका स्वेटर मोजा तथा टोपी बिक्री गर्नुहुन्छ, तर उहाँ आफै भने यस्ता सामान बुन्नुहुन्न। ग्राहकबाट अर्डर लिएपछि सिप भएका महिलालाई बुन्न दिनुहुन्छ। बुन्नेले ज्याला पाउँछन्, किन्नेहरू खुसी हुन्छन् र बिक्री गर्नेले मुनाफा कमाउँछन्। एउटै उत्पादनमा पनि धेरैजना संलग्न हुने भएकाले नै हुनुपर्छ। हस्तकला क्षेत्रले 11 लाख नागरिकलाई रोजगारी दिएको नेपाल हस्तकला महासंघले जनाएको छ। अझै पनि यो क्षेत्रले जनशक्ति अभाव पनि झेलिरहेको छ। नेपाल ह्याण्डलुम सिल्क इण्डस्ट्रीका संचालक राम वज्राचार्य।
नौजवान मान्छेहरू, तपाईँको पढे लेखेका मान्छेहरू पनि सबै विदेश चाहिँ गइरहेछ, तपाईँको कुबेरमा गइरहेछ, तपाईँको ठाउँ ठाउँमा पर्नुहुन्छ, तपाईँको बाहिर गएर काम गर्दैछ, यहाँ नेपालमा त्यस्तो काम गर्ने मान्छे छैन, के हो तपाईँको?
नेपालमा उत्पादित हस्तकलाका सामान देश बाहिर निर्यात पनि भइरहेका छन्। गत आर्थिक वर्षमा औपचारिक र अनौपचारिक रूपमा 12 अर्ब बढ़ीका हस्तकलाका सामान निर्यात भएको महासंघले जनाएको छ। हस्तकलाका लागि बाहिरबाट ल्याउनु पर्ने कच्चा पदार्थमा छूट दिने हो भने अझ निर्यातको मात्रा बढाउन सकिने व्यवसायी बताउँछन्। गणेशजी पश्मिना उद्योगका संचालक महेश्वर पोखरेल।
सँगैको बङ्गलादेशले के गर्दो रहेछ, कुनै पनि मेसिनरी ल्याउनुहोस्, इम्पोर्ट ट्याक्स केही पनि लिँदो रहेछ। हामीकोमा मैले एउटा मेसिन मगाएको 5% इम्पोर्ट ट्याक्स लाग्दो रहेछ। भनेपछि त्यो मेसिन ल्याएर त हामीले घरमा सजाएर राख्ने त होइन, त्यसले उत्पादन गर्छ, उत्पादन गरेर रोजगारी बढाउँछ भने त्यसमा किन आयात ट्याक्स तिर्ने? हामी बङ्गलादेशसँग कम्पिटिसन गर्नुपर्छ, चाइनासँग कम्पिटिसन गर्नुपर्छ, इन्डियासँग कम्पिटिसन गर्नुपर्छ भने त्यो वातावरण त सरकारले बनाउनु पर्यो नि त।
धेरै देशमा कच्चा पदार्थको आयातमा भन्सार छूट तथा परिमाणको आधारमा निर्यातमा निश्चित सहुलियत दिने व्यवस्था छ। हस्तकला तथा साना उद्योगले बेहोरिरहेको समस्या समाधानका लागि नेपाल हस्तकला महासंघले चाहिँ के गरिरहेको छ त? महासंघका अध्यक्ष धर्मराज साक्य।
हस्तकला डेभलपमेन्टको लागि कुनै पोलिसी नै भइरहेको थिएन र नभएको कारणले गर्दाखेरि हामीले यो हस्तकला क्षेत्रको विकास र विस्तार गर्नको लागि स्पेसल हस्तकला डेभलपमेन्ट पोलिसी आवश्यक थानेर हामीले उद्योग मन्त्रालयसँगको सहकार्यमा हस्तकला पोलिसी ड्राफ्ट गरिसकेको अवस्थाहरू छ। र अर्को कुरो, हामीले हस्तकला डेभलपको लागि सार्क ह्यान्डिक्राफ्ट डिजाइन सेन्टर हामीले स्थापना गर्न लागिरहेका छौँ। यसको लागि नेपाल सरकारले जग्गा र बजेट चाहिँ एलोकेट गरिसकेको अवस्थाहरू छ र निकट भविष्यमै हामी यसलाई चाहिँ हस्तकलाको इन्स्टिच्युटको रूपमा यो खडा गर्न गइरहेका छौँ।
सरकारले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिने, हस्तकलाका लागि आवश्यक कच्चा पदार्थ आयात सजिलो बनाइदिने, सहुलियत ऋण र अनुदानको व्यवस्था गरिदिने, हस्तकलाका सामानको बजार खोजी गर्न सघाउने तथा क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्ने हो भने हस्तकला क्षेत्र रोजगारी र आमदानी मात्र होइन देशभित्रको सीप र पौरक विश्वभरि फैलाउने गतिलो क्षेत्र बन्न सक्छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ
विशेषताहरू
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा
मोडुलर अपरेशन थिएटर
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था
सिटी स्क्यान सेवा
24 घण्टा चिकित्सकीय सेवा
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड सानिपा हाइट रिङ रोड ललितपुर
फोन नम्बर 01-5550-197 5550-198 5552-227
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
जानी जानी
माछापुच्छ स्कुल कुसुन्ती ललितपुर द स्कुल फर चेन्ज मेकर्स नाउ ओपन इट्स किन्डरगार्टन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल फर विजिट कन्ट्याक्ट 01-5193-144 01-5193-884 माछापुच्छ स्कुल कुसुन्ती ललितपुर फर विजिट कन्ट्याक्ट 01-5193-144 01-5193-884
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर चैतको दोस्रो हप्ता काठमाडौँमा ग्रामीण विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत 9 गतेदेखि 11 गतेसम्म हुने सम्मेलनमा नेपाल सहित 10 देश जतिको सहभागिता रहने विभागका प्रमुख प्राध्यापक पुष्पकमल सुवेदीले जानकारी दिनुभयो। संघीयताको अभ्यास गरिरहेका विभिन्न देशमा ग्रामीण विकासको अभ्यास र अवस्थाका साथै नेपालभित्रबाट कृषि पर्यटन जलवायु परिवर्तन सुशासन दिगो विकास बसाई सराई लगायत ग्रामीण विकासका विविध आयाम मा अन्तर्क्रिया हुने पनि उहाँले जानकारी दिनुभयो।
हप्ताको तेस्रो दिन आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ़ेको छ। शेयर बजार आज झण्डै 13 अंकले बढ़ेर 1456 बिन्दु भन्दा माथि पुगेको छ। उत्पादन बाहेक सबै समूहको परिसूचक बढ़ेको दिन आज सबैभन्दा धेरै होटल समूह 60 अंकले बढ़ेको छ। उत्पादन समूह भने 3.11 अंकले घट्यो। आज कारोबार रकम पनि हिजोभन्दा झण्डै 5 करोड़ले बढ़ेको छ। 51 करोड़ भन्दा धेरैको कारोबार भएको दिन आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर 6,36,00,000 भन्दा बढ़ेको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
ओखलढुङ्गाको रूम्जाटारका गुरूङ समुदायको पुर्ख्यौली पेसा राडीपाखी उद्योग संकटमा परेको छ। आधुनिक उत्पादन महँगो लगानी र युवाको व्यवस्थाका कारण राडीपाखी उद्योग संकटमा परेको हो। भेड़ा पालन हुन छाडेपछि राडीपाखीलाई आवश्यक पर्ने भेड़ाको ऊन अभाव हुन थालेपछि पनि थप समस्या भएको व्यवसायी बताउँछन्। रूम्जाटारको पहिचान बनाएको यो उद्योगलाई प्रवर्धन गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।
घुस लिँदै गर्दा पक्राउ परेका भूमि सुधार कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा राजु गौतम विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। जग्गा धरिन दर्ता प्रमाण पूर्जामा मोहीको नाम लगत कट्टा गर्न सेवाग्राहीसँग 6,000 रूपियाँ घुस लिँदै गर्दा गौतमलाई केही दिन अघि अख्तियारको टोलीले पक्राउ गरेको थियो।
खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बतासेको भीरचुङमा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो।
बाजुराको हिमाली भेगमा रहेका जड़ीबुटीको निकासी शुरू भएको छ। हिमाली भेगमा पाइने सुगन्धवाल, पाषाणवेद, च्याउ, चिराइतो लगायत जड़ीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर निकासी शुरू गरिएको जिल्ला वन कार्यालय बाजुराका निमित्त जिल्ला वन अधिकृत मन कुमार छन्त्यालले जानकारी दिनुभयो।
लघु औषध चरे सहित प्रहरीले हेटौडाबाट चारजनालाई पक्राउ गरेको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर 19 चार किलो चरे सहित भारतका छविलाल राम, दीपक कुमार, हेटौडाका राम बहादुर गोले र तिलक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तेस्रो राष्ट्रिय योग दिवस माघ 1 गतेदेखि 1 हप्तासम्म देशभर मनाइने भएको छ। शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले साताव्यापी रूपमा योग दिवस मनाउने निर्णय गरेको हो। सरकारले 2 वर्ष अघि प्रत्येक माघ 1 गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेको हो।
मेरो पनि भन्नु छ।
सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीको आज बयान लिएको र भोलि मात्रै सुनवाई हुने खबर उज्यालोमा सुनेर र पढेर धेरैजनाले प्रतिक्रिया दिनुभएको छ।
एम भारद्वाज भन्नुहुन्छ, नेपालको कानून न्यायाधीशले मात्रै जानुन्, कानून त सबैको साझा हुने होइन र।
दीपक लामिछानेको प्रश्न छ, न्याय र पैसालाई न्यायको तराजुमा जोख्न पाइन्छ र।
पीएम महतराको ट्वीट छ, न्यायालय र नागरिक बीचको दूरी बढ्नु दुखद हो, नागरिक स्वतन्त्र न्यायालयको पक्षमा छन् र अदालत स्वतन्त्र हुनुपर्छ भन्ने डाक्टर केसीको माग हामी सबै नागरिकको माग हो।
डम्बर भण्डारीलाई पनि डाक्टर केसीलाई पक्राउ गरेको चित्त बुझेको छैन। उहाँ भन्नुहुन्छ, न्यायालयको अवस्था देख्दा उराट लागेर आउँछ। लोकतन्त्र गणतन्त्र आयो भन्छन्, नागरिकले न्यायालयको गतिविधिमा टिप्पणी गर्न पाइँदैन र लोकतन्त्रमा पाइने हो भने केसीलाई पक्राउ गर्नु गलत हो।
अनि यसै विषयमा केसी चोभारेको ट्वीट छ, अनसन बस्दा डाक्टर केसीले जित्थे, मेडिकल माफियाले हार्थे, अनसन सकिएपछि माफियाले अनेक टिकडम लगाएर हारलाई जितमा परिणत गर्थे, यस्तो किन हुने रहेछ भनेको बल्ल पो थाहा पाइयो।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सञ्जिता देवकोटा। अब विदेशको खबर। दक्षिण कोरिया र उत्तर कोरियाले सैन्यवार्ता मार्फत दुई देशबीचको सीमा विवाद समाधान गर्ने सहमति गरेका छन्। 2 वर्ष यताकै पहिलो उच्चस्तरीय वार्तामा दुई पक्षबीच सैन्यवार्ता गर्ने सहमति भएको बीबीसीले जनाएको छ। 2 दिन चलेको वार्ताका क्रममा दुई पक्षबीच सैन्य विवाद समाधानका लागि पहल गर्ने तथा दुई देशबीच जारी समस्याहरू समाधानका लागि थप उच्चस्तरीय वार्ताहरू आयोजना गर्ने सहमति भएको दक्षिण कोरियाली समाचार संस्था योनह्यापलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। वार्ताका क्रममा दक्षिणले उत्तरलाई कुनै पनि प्रकारको शत्रुतापूर्ण गतिविधि नगर्न आग्रह गरेको र उत्तरले पनि कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेको थियो। तर उत्तर कोरियाले आणविक गतिविधि रोक्ने विषयमा भने सहमति नजनाएको दक्षिण कोरियाली सरकारले जनाएको छ।
अब केही खेल खबर। नेत्रहीन क्रिकेटको विश्वकप अन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल 9 विकेटले पराजित भएको छ। पाकिस्तानको लाहौरमा नेपालले दिएको 259 रनको लक्ष्य पाकिस्तानले 19 ओभर 1 बलमा 1 विकेट गुमाएर भेट्टाएको हो। पहिले ब्याटिङ गरेको नेपालले 40 ओभरमा 5 विकेट गुमाउँदै 258 रन बनाएको थियो। नेपालका रमेश बहादुर बानियाले 59, पदम बडेलाले 50 र बद्री चौलागाईले 49 रन बनाएका थिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशसँग खेल्नेछ।
राष्ट्रिय महिला लीग फुटबलको सुपर लीगमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स 7 बाटोमा भएका खेलमा पुलिसले सुदूरपश्चिमलाई 1-0 र एपीएफले आर्मीलाई 2-1 हराएको हो। पुलिसलाई जिताउन रूपा थापा मगरले गोल गरिने, यस्तै एपीएफको जितमा अनिता केसी र अनिता बस्नेतले गोल गरे।
कैलालीको धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कप फुटबलमा रूपन्देही 11 विजयी भएको छ। रूपन्देही 11 भूटानको ड्रक स्टार क्लबलाई 3-2 हराएको हो। रूपन्देहीलाई जिताउन अमर डंगोलले 2 र मनिष थापाले 1 गोल गरे। जितसँगै रूपन् काठमाडौँदेखि क्वार्टर फाइनलमा पुगेको छ।
माघ 9 गतेदेखि पोखरामा शुरू हुने आहारारा गोल्ड कप फुटबलको पुरस्कार राशि वृद्धि भएको छ। प्रतियोगिताको विजेताले 7,01,000 रूपियाँ पाउनेछ भने उपविजेताले 3,51,000 रूपियाँ पुरस्कार पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पार्टी एकताबारे शंका गर्नुपर्ने ठाउँ नरहेको एमाले र माओवादीको निष्कर्ष। प्रदेश सरकार गठन र राष्ट्रिय सभाको भागभण्डा मिलाउन समिति गठन।
अदालतको मानहानि प्रधान न्यायाधीश स्वयंले नै गरिरहेको डाक्टर गोविन्द केसीको आरोप। उहाँको बयान आज सकियो, भोलिदेखि सुनवाई हुने।
तराईमा राहत र न्यानो वितरण गर्न सरकारलाई 1 अर्ब बढ़ीको अख्तियारी। जाजरकोटको जुनी चाँदेमा भाइरलका कारण थप 1 जनाको ज्यान गयो।
सैन्य वार्ता मार्फत सीमा विवाद समाधान गर्न दुवै कोरिया सहमत, तर आणविक गतिविधि रोक्न उत्तर कोरियाले मानेन।
र नेत्रहीन क्रिकेटको विश्वकपमा नेपाल पाकिस्तानसँग 9 विकेटले पराजित। रूपन्देही 11 खप्तड गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।